समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तरसम्वादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। सर्वप्रथम नववर्ष विक्रम सम्वत 2079 पावन अवसरमा समस्त श्रोता एवं शुभेच्छुकहरूमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। एक आपसमा माया, प्रेम, सद्भाव र शुभेच्छा आदान प्रदान गर्ने आजको दिनले हामी सबैलाई सद्मार्गमा लाग्ने प्रेरणा प्रदान गर्न सकोस्, जीवनलाई अझ सुखी र सम्पन्न बनाउने सपना साकार हुन सकोस्। नववर्षको अवसरमा हामी सबैका तर्फबाट कोटी कोटी नमन र असीम शुभकामना। आदरणीय श्रोताहरू, आजको अन्तर्सम्वादमा हामी गत वर्षको पुनरावलोकन र नयाँ वर्षको स्वागत गर्ने क्रममा धार्मिक एवं आध्यात्मिक क्षेत्रमा क्रियाशील पूर्वीय दर्शन र चिन्तनका एक अनुयायी एवं ज्योतिष शास्त्रका ज्ञाता पण्डित रुद्रनाथ अधिकारीसँग कुराकानी गर्दैछौ। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। नमस्कार रुद्रनाथ अधिकारीज्यू, स्वागत छ रेडियो नेपालको यो नयाँ वर्षको विशेष श्रृंखलामा। हार्दिक स्वागत छ अनि शुभकामना पनि यहाँलाई।
हजुर नमस्कार, तथा सम्पूर्ण श्रोतागण तथा रेडियो नेपाल परिवारले पनि नयाँ वर्ष नलनाम गरेको नयाँ वर्ष 2079 हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
अब आजको दिन विभिन्न कोणबाट महत्वपूर्ण छ। एक त वर्षको पहिलो दिन हो, शुभ बोलौं, शुभ कार्यहरू गरौं, सोचहरू सकारात्मक बनाउन सकौं, होइन, एउटा धार्मिक आध्यात्मिक क्षेत्रमा पनि हाम्रो चाहिँ चिन्तन मननहरू कायम रहन सकोस्, होइन, मानव सेवाका लागि चाहिँ समर्पित हुन सकौं, यस्तै सकारात्मक भावहरू नै प्रकट हुने गर्छन् आजको यो नयाँ वर्षको प्रारम्भिक दिनमा। धार्मिक र आध्यात्मिक रूपबाट कतिको महत्वपूर्ण दिन हो आजको नयाँ वर्षको दिन, यहीबाट कुराकानी शुरू गरौं।
हजुर, अब यो हाम्रो जुन धार्मिक ऊ अनुसार, पूर्वीय दर्शन अनुसार, वैदिक सनातन अनुसार हाम्रो माटो, हाम्रो धरती, हाम्रो परम्परा र मौलिकता वैदिक सनातनसँग जोडिएको र यो अभिन्न हो, यसकै आधारमा सम्पूर्ण पर्वहरूले भरिएको 365 दिनलाई नै धार्मिक दृष्टिकोणबाट, वैदिक सनातनको दृष्टिकोणबाट, वैदिक वाङ्मयको दृष्टिकोणबाट 365 दिन नै पर्वमय छन्। तिथिको हिसाबले, बारको हिसाबले, अथवा विभिन्न किसिमका यी पर्वहरू र उत्सवहरू, यी सबै भगवानका अथवा दिव्य महापुरुषहरूका पर्वहरूले अथवा युग पुरुष, महापुरुष र भगवानका उत्सव र महोत्सवहरूले भरिएको छ। अब यो त हामी सबैलाई थाहा छ, अनि हाम्रो धरातल, हाम्रो संस्कृति र हाम्रो परम्परा अनि हाम्रो मौलिकता पनि धर्मसँग जोडिएको छ र पर्वहरू पनि यसैमा अनन्याश्रित छन्, हामीले यसरी मान्दै आएका छौँ। त्यसमा पनि वैशाखको महिना सूर्य भुवन भास्कर सूर्य नारायण एक वर्षमा 12 राशिमा गोचर गर्नुहुन्छ र संवत्सरको प्रारम्भमा जुन वैशाख संक्रान्तिको दिनलाई हामीले संवत्सरको विक्रमी संवतको चाहिँ हामीले पहिलो दिनको रूपमा यसलाई मान्दछौँ र सूर्यनारायण मेष राशिमा गोचर गर्नुहुन्छ र मेष संक्रान्ति भनेर यसलाई भनिन्छ, विषु संक्रान्तिको उसमा पनि चिनिन्छ यसलाई, र विषु संक्रान्ति यो वैशाख संक्रान्तिको स्नानले, वैशाख संक्रान्तिको दान आदिले, वैशाख संक्रान्तिको दिनमा हामीले जुन किसिमको यो संवत्सर आरम्भको दिनमा जुन चिन्तन मनन र जस्तो किसिमको कर्म गर्यो, वर्षभरि नै हामीमा त्यही किसिमको औरा र ऊर्जाहरू प्रवाहित हुन्छन्, सञ्चारित हुन्छन्। र भुवन भास्कर सूर्यनारायण मेष राशिमा उच्चको हुनुहुन्छ र उच्चको सूर्यनारायणलाई आजको दिनमा जलाशय आदि क्षेत्रमा स्नान आदि गरेर भुवन भास्कर सूर्यनारायणलाई अर्घ दिनाले, प्रातःकालमा अर्घ दिनाले पनि वर्ष शुभ रहन्छ, तेजोमय रहन्छ, अनि विजय वर्षभरि नै विजयी रहन्छ र सम्पूर्ण ऊर्जा र औराले परिपूर्ण रहन्छ भन्ने शास्त्रीय मान्यता छ।
अब नयाँ वर्षमा नयाँ नयाँ कामहरूको शुरूआत गर्ने एउटा शुभ दिनका रूपमा पनि यसलाई लिइन्छ। हामीले ज्योतिष शास्त्र अनुसार आगामी वर्षको आकलन गर्नुपर्दा, होइन, विभिन्न ग्रह गोचर, होइन, योगहरूको चाहिँ, लग्न योगहरूको चाहिँ सम्मिश्रण गरेर यदि हामी हेर्छौं भने आगामी 2079 साल कतिको एउटा सार्थक वर्ष हुने सम्भाव्यता कतिको देखिन्छ, के कस्ता चुनौतीहरू हामीले सामना गर्नुपर्ला, ज्योतिष विज्ञानको दृष्टिकोणबाट आगामी वर्ष के हुने अनुमान गर्न सकिन्छ त?
हजुर, सबैभन्दा 79 साल मैले यो यहाँकै लोकप्रिय सञ्चार माध्यमबाट रेडियो नेपालबाट पछिल्लो वर्ष पनि मैले यो शुभकामना र वर्षको सन्देश वर्षभरिको ग्रह गोचरको चाहिँ एउटा इन्फर्मेसन पब्लिकहरूलाई अथवा आम श्रोताहरूलाई दिने अवसर यहाँले प्रदान गर्नुभएको थियो। र पछिल्लो वर्ष जुन थियो यो निकै कठिन, गत 3 वर्षदेखि नै कठिन र कठिनाईको बीचमा आम जनता र विश्व नै गुज्रिराखेको अवस्था हो भने 2079 पनि हामीले त्यति धेरै ग्रह गोचरको दृष्टिकोणबाट शुभ रहोस्, हामी पशुपतिनाथ, राष्ट्रदेव पशुपतिनाथ र मुक्तिनाथ भगवानको देशमा रहेका छौँ, विभिन्न देवी देवता मठ मन्दिरहरू हामीसँग छन्, नदीनालाहरू छन्, पवित्र देवभूमि हो, यहाँ विभिन्न किसिमका सन्त महात्माहरू मनुष्यहरूको चाहिँ वासस्थान हो, यहाँ विभिन्न यज्ञ यज्ञादिहरू हुन्छन्, पूजापाठहरू हुन्छन्, वैदिक आराधना हुन्छ, देवताको आराधना हुन्छ, पितृको आराधना हुन्छ र प्रकृतिको पूजा हुन्छ। हाम्रो यो भूमि यस्तो हो, त्यस्तो किसिमको कुनै अनिष्ट नहोस्, यहाँले पहिलो भूमिकामा नै भन्नुभएको छ हामी शुभबाट नै सुरु गरौँ भनेर भन्ने चाहिँ यहाँले चाहिँ जुन ऊ राख्नुभएको छ त्यो अति महत्वपूर्ण लाग्यो। यो दिनमा, यो पावन दिनमा हामी शुभत्वबाट नै सुरु गरौँ, शुभ शब्दबाट नै सुरु गरौँ। यो वर्षमा नलनाम गरेको संवत्सर रहेको छ, यो विक्रमी संवतको 60 संवत्सर मध्ये 50 संवत्सर रहेको छ यो युग गणनाको क्रममा। अनि यो संवत्सरको अधिपति अथवा यसको भूमिकाहरू यो संवत्सर सञ्चालनको लागि चाहिँ शनि राजाको स्थानमा रहेका छन् भने देवगुरु बृहस्पति मन्त्रीको स्थानमा रहेका छन्। र जब राजा शनि रहन्छन् त्यो वर्षमा विभिन्न किसिमका क्रूर कर्महरू हुन्छन्, पृथ्वी दुर्भिक्ष हुन्छ, कतै अतिवृष्टि र कतै अनावृष्टि हुन्छ र युद्धमय अवस्थामा धरा रहनेछ भनेर शास्त्रले भनेको छ भने जब देवगुरु बृहस्पति सौम्य ग्रह, शान्त ग्रह र 9 वटा विभाग देवगुरु बृहस्पति एउटैको चाहिँ जिम्मामा रहन्छ र देवगुरु बृहस्पति आफ्नै राशिमा गोचर गर्दै हुनुहुन्छ र हाम्रो चाहिँ कालपुरुषको कुण्डली अनुसार देवगुरु बृहस्पति आफ्नै राशिमा गोचर गर्दाको अवस्थामा हंस नाम गरेको राजयोगको पनि निर्माण भएको हुन्छ, जसले गर्दाखेरि विभिन्न धार्मिक कार्यहरू र परोपकारका कार्यहरूमा मान्छेहरूको मन जानेछ र आध्यात्मिक चिन्तनतिर र हाम्रो वैदिक सनातनतर्फ राज्यको पनि अलिकति राज्यलाई पनि सोच्नलाई विवश बनाउनेछ देवगुरु बृहस्पतिको प्रभावले। र शनिले जति उग्रता र विदण्डता मचाए तापनि एकजना सन्त र एकजना त्यस्तै किसिमको निज कर्म गर्ने मान्छे सँगै छ भनेदेखि सन्तका वाणीहरू र सन्तका ज्ञान गुण र व्यवहारले त्यो मूर्ख पनि एकछिन नतमस्तक भएर झुक्न बाध्य हुनुपर्दछ। त्यसै गरेर यो वर्षमा देवगुरु बृहस्पतिको प्रभावले गर्दाखेरि शनिको उदण्डतालाई नियन्त्रण अवश्य केही हदसम्म नियन्त्रण गर्नेछन्, तर यहाँ यो वैशाखको महिनामा 27 वर्षपछि चाहिँ वैशाखको महिनामा सम्पूर्ण 9 ग्रहहरूले नै गोचर परिवर्तन गरेको, यो एउटा अनौठो किसिमको चाहिँ एउटा संयोग पनि वैशाखको पहिलो हप्तामा नै बनेको छ। मात्रै शनिले 15 गते राशि परिवर्तन गर्दैछन् भने अरू सम्पूर्ण ग्रहहरूले वैशाखको पहिलो हप्तामा नै करिब करिब चाहिँ गोचर परिवर्तन गर्ने स्थिति बनेको छ। त्यसैले गर्दा यो अप्रिलको महिना अथवा वैशाखको महिना अङ्ग्रेजी उसमा अप्रिलको महिनामा सम्पूर्ण ग्रहहरूले गोचर परिवर्तन गर्नु, हाम्रो नयाँ संवत्सरको यसरी सुरुवात हुनु र यो चेन्जिङको वर्ष अवश्य रहनेछ। तथापि हाम्रो राशिको, हाम्रो नेपालको जग कुण्डलीमा, राष्ट्र कुण्डलीमा हाम्रो नेपालको वृश्चिक राशि छ, वृश्चिक राशिको लर्ड मङ्गल हो, मङ्गल अग्निकारक ग्रह हो र युद्धकारक अग्निकारक ग्रह हो। सधैँ यो अशान्त हुनुको पछाडि पनि धेरै समयदेखि यो अशान्त यो शान्त शान्ति भूमि देवभूमि रहे तापनि धेरै लामो समयदेखि नै करिब राजनीतिक वृत्तमा सामाजिक क्षेत्रमा यो चाहिँ अशान्त नै देखिन्छ। भगवानको कृपा र करुणा रहोस्, नेपालीलाई सुख शान्ति र समृद्धि सफलता र सद्बुद्धि सद्मार्गमा प्रेरणा मिलोस् र अब यो वर्ष जुन छ त्यो मङ्गलको घरमा त्यो छद्म ग्रह षडेन्द्रकारी ग्रह छाया ग्रह राहुको गोचर भएको छ अनि राहुको गोचर अग्निकारक ग्रह मङ्गलको युद्धकारक ग्रह मङ्गलको राशिमा गोचर हुँदाखेरि विभिन्न स्वदेश अथवा देशी तथा विदेशी हस्तक्षेप देशी भ्रष्टाचार षड्यन्त्रको चङ्गुलमा राजनीति फस्नेछ अनि तिगडमको राजनीति हुने सम्भावना प्रबल छ र यहाँनिर विभिन्न समयमा कालखण्डमा शनि फेरि राजा शनि नै लामो समयसम्म वक्र मार्गमा रेट्रोग्रेड लाइनमा चाहिँ भ्रमण गर्नेछन् जसले गर्दाखेरि उथल पुथलको स्थितिहरू सिर्जना हुनेछ विशेष गरी पूर्वीय क्षेत्र र दक्षिणी क्षेत्र जुन छ विशेष गरी दक्षिणी क्षेत्र अलिकति अशान्त रहनेछ नेपालको अनि त्यहाँ विभिन्न किसिमका हत्या हिंसा अथवा दैवीय विपत्तिहरूको पनि सङ्केत गरेको छ त्यसको लागि हामी भगवानसँग राष्ट्रदेवसँग प्रार्थना गरौँ सद्भाव राखौँ त्यसो कुनै दैवीय विपत्तिहरू सम्पूर्ण नेपालीहरूमा नपरोस् हाम्रो देशमा आइ नपरोस् तथापि आर्थिक क्षेत्रमा अझै निकै ठुलो सङ्कटको बादल मडराउन सक्दछ तथापि किनभने वित्तको कारक बुध पनि हो र मङ्गल पनि हो मङ्गलको राशिमा राहुको गोचर भएको हुनाले यहाँनिर वित्तीय क्षेत्रमा अपडाउनको स्थिति केही वित्तीय क्षेत्रका प्रमुखहरूलाई मैले चैतमा नै यो कयौं दर्शकहरूले हेर्नुभएको होला मेरो भिडियोहरू च्यानलहरू वैशाखको महिना चैतको महिनामा मार्चको आरम्भमा नै चाहिँ यो आर्थिक क्षेत्रका मध्यन्य व्यक्तिहरू अथवा शीर्षस्थ व्यक्तिहरूमाथि अथवा संस्थामाथि पहिरो जान सक्छ भनेर मैले यी शब्दको प्रयोग गरेर भविष्यवाणी गरेको थिएँ त्यो सार्थक भएको छ र अझै केही वित्तीय क्षेत्रका स्क्यान्डलहरू जुन छ राष्ट्रको अगाडिपट्टि सामान्य आउनेछ जसले गर्दाखेरि राष्ट्रमा अथवा वित्तीय अवचलनको सन्देशहरूले नकारात्मक चाहिँ एउटा इन्फर्मेसन अथवा मेसेज पब्लिकमा जान सक्ने सम्भावना पनि देखिएको छ र यो असोजको 8 गतेसम्म जुन विशेष गरी असार 27 गतेदेखि असोज 8 गतेसम्मको जुन काल अवधि छ कालखण्ड छ यो समय निकै नेपाल र नेपालीको लागि कम्प्लिकेट देखिन्छ यसको लागि हामीहरूले भगवानको आराधना अनुष्ठानहरू गर्न आवश्यक छ अहिले त धर्म के को लागि आवश्यकता हो र भगवान कहाँ छ र भगवानलाई पनि नियन्त्रण गर्ने र भगवानमाथि पनि रुल लागू गर्ने त हामी हौं भनेर भन्ने किसिमको मनस्थितिहरू हाम्रा शासक र राजनीतिज्ञहरूमा छ त्यो चिन्तन हटेर अर्थ र परमार्थ अथवा अर्थपूर्ण कार्य गरून् परमार्थलाई याद गरून् र राजनीति भनेको पेसा होइन सेवा हो र यो राष्ट्रको लागि समर्पित हुनुपर्दछ र हाम्रा विचार हाम्रा चिन्तन र हाम्रा कर्म राष्ट्रको हितको लागि हुनुपर्छ जनहितको लागि हुनुपर्छ र सबैको लागि हुनुपर्छ भन्ने किसिमको यो सद्भाव सबैमा जागृत हो भन्ने पनि मैले कामना गर्दछु।
हजुर त आदरणीय श्रोताहरू अन्तरसंवादको आजको बिहानीमा र विशेष गरी आज नववर्षको पहिलो दिन हामी पूर्वीय दर्शन चिन्तनका अनुयायी एवं ज्योतिष शास्त्रका ज्ञाता पण्डित रुद्रनाथ अधिकारीसँग कुराकानी गरिरहेका छौं। जस्तो यहाँले जसरी एउटा यसको पृष्ठभूमिको कुरा गर्नुभयो अब ज्योतिष शास्त्र कतिपय मानिसको दृष्टिकोणमा यो वैज्ञानिक छैन भन्ने पनि एउटा इम्प्रेसन परेको देखिन्छ र यो नितान्त एउटा वैज्ञानिक पद्धतिबाट नै हामी कुनै पनि विषयको चाहिँ भविष्यवाणीहरू गर्न सक्छौ भविष्य चाहिँ कस्तो हुन सक्छ भनेर एउटा अनुमान गर्न सक्छौ यो निकै लामो एउटा परम्परा छ चाहे त्यो पश्चिमी राष्ट्रहरूले चाहिँ अब नेस्ट्रोडमसको चाहिँ भविष्यवाणीलाई लिएर हामी विभिन्न आकलन गर्छौ ए अब केही वर्षपछि विश्वयुद्ध नै हुन्छ कि भन्ने सम्मका त्रास पनि त्यहाँबाट चाहिँ नउब्जिएका होइनन्। मानिसले समय समयमा ज्योतिष शास्त्रलाई आधार मानेर यो भविष्यवाणीहरू गर्ने गर्छौं। कतिको वैज्ञानिक हुन्छन् यी भविष्यवाणीहरू? यसको वैज्ञानिक आधार हामी ज्योतिष शास्त्रलाई कसरी पुष्टि र प्रमाणित गर्न सक्छौ? के को आधारमा चाहिँ यहाँहरू यो भविष्यवाणीहरू गर्नुहुन्छ, त्यसबारे पनि जानकारी गराइ पाउन।
हजुर, धेरै महत्वपूर्ण विषयलाई प्रश्नलाई उजागर गर्नुभयो। हेर्नुहोस्, यो ज्योतिषमा विशेष गरी तीनटा चिजको अहम भूमिका हुन्छ। ज्योतिष समग्र रूपमा ज्योतिष शास्त्र एक गणित र सूत्रको आधारमा सूत्रले प्रुफ गर्ने प्रमाणिक शास्त्र हो र यो पराविज्ञान हो। सम्पूर्ण विज्ञानहरूको उद्गम नै ज्योतिष शास्त्रबाट भएको छ, गणितबाट भएको छ। एउटा पात्रोलाई सामान्यतयमा हाम्रो आम श्रोतागणहरूसँग पनि म भन्न चाहन्छु, एउटा पात्रोलाई हजुरले पहिलो पेजदेखि पल्टाएर हेर्नुभयो भने अन्तिम पेजसम्म अथवा जति वर्षभरिका गतिविधिहरूको त्यहाँ गणितीय सूत्रको आधारमा जुन त्यहाँ अङ्कन गरिएको हुन्छ अथवा त्यहाँ निर्धारण गरिएको हुन्छ ती सम्पूर्ण अङ्कमा नै हुन्छ। त्यहाँ अक्षरहरू भन्दा यहाँले हेर्नुभयो भने अङ्कै अङ्कको एउटा दस्तावेज हो र कहिल्यै पनि गणित फेल हुँदैन। गणित विज्ञानको एउटा पाठ हो र गणित फेल हुँदैन। त्यसमा पनि यहाँले आधार के छ भनेर भन्दा हेर्नुहोस्, यसमा ज्योतिषमा संहिता सिद्धान्त संहिता र होराको आधारमा ज्योतिष शास्त्र को आकलन गर्न अथवा अध्ययन अनुसन्धान गरेर सोको आधारमा प्रिडिक्सन गर्नुपर्दछ। अनि यसमा के भनिएको छ भने प्रत्यक्षम ज्योतिषम शास्त्रम चन्द्रारको यत्र साक्षिणौ भनेर भनेको छ। चन्द्र र अर्क भनेको सूर्य, चन्द्रमा र सूर्य जति युनिभर्सल छन् र ज्योतिषीय गणितको सूत्रको आधार अथवा के को आधारमा यसको आकलन र गणना गरिन्छ भन्दा चन्द्रमा र सूर्यको गतिको आधारमा। चन्द्रमा र सूर्यलाई भुवन भास्कर सूर्यनारायणलाई जीवात्माको आत्मा भनेर भनिन्छ र चन्द्रमालाई मन भनेर भनिन्छ। मन अनुसारको कर्म गर्दछ, मनमा जे कल्पना गर्दछ अथवा मनमा जे सोच्दछ उसले त्यही किसिमको कर्म गर्दछ। अनि आत्मा तपाईँको चाहिँ आत्मा अजर अमर छ अथवा प्रकृति मानिसको भौतिक देह चाहिँ समाप्त हुन सक्दछ, पृथ्वीको पनि एउटा आयु छ, पिण्डको पनि एउटा आयु छ, तर आत्माको कुनै आयु नै छैन। यो सधैँभरि अजर अमर रहन्छ। सम्पूर्ण भौतिक पदार्थहरूको अगाडिपट्टि अध्यात्मको स्थान धेरै माथि छ, वेदको स्थान धेरै माथि छ र ज्योतिषको स्थान धेरै माथि छ हजुर। किनभने प्रकृतिको उत्पत्तिदेखि लिएर गएर हिजोका सूत्रहरू हामी के छौँ भनेदेखि हामी ब्रह्म छौँ हजुर। कुनै पनि कुरोहरू लोजी लागेर आयो भनेदेखि साइन्स भनेर आयो भने हामी नेपालीहरूले पढ्छौँ अथवा त्यसलाई ग्रहण गर्छौँ, तर यहाँ हामीभित्र रहेको अथाह विज्ञानको भण्डारहरूलाई हामीले अनदेखी गर्यौँ र यसलाई कपी गरेर लिएर गएर यहाँको एक लोटा हाम्रो समुद्रबाट झिकेको एक लोटा पानी लिएर गएर उनीहरूले पुरा विश्वलाई चमत्कार गरेर देखायो भने हामी यसलाई पेसागत रूपमा लिएर गएर पण्डित पुरोहितहरूले कर्मकाण्ड गरेर संस्कृत विषय भनेको ज्योतिष विषय भनेको एउटा गरिखाने कमाउने भाँडोको रूपमा सिद्ध भयो। कारण हामीहरूको नै यो लिनुपर्छ, हामीहरूको नै कहीँ कतैको त्रुटि अकर्मण्यता अथवा यसलाई चाहिँ हामीले सिद्ध गर्न नसक्नु, यसप्रति आश्वस्त विश्वस्त तुल्याउन नसक्नु अनि यसलाई चाहिँ आफ्नो अनुकूलित परिभाषा चाहिँ पब्लिकको बिचमा हामीले आफ्नो अनुकूलको परिभाषा दिएर त्यही ज्योतिष विषय हो, त्यही ज्योतिष सिद्धान्त हो, एउटाले त्यही तपाईँको नै कुण्डली कसैले एउटा ज्योतिषले हेरेको छ, एउटा प्रकारको चाहिँ त्यहाँ उसले चाहिँ भविष्यवाणी गरेको छ अथवा प्रिडिक्सन गरेको छ, अर्को ज्योतिष वाचन गयो अर्को उपाय भनेको छ। यहाँ कर्मकाण्डमा पनि एउटै पद्धति एउटै शास्त्र अध्ययन गरेको हो र एउटै विधा र विज्ञान हो भनेदेखि त्यहाँ अलग अलग भर्सन र अलग अलग प्रकारका प्रिडिक्सनहरू आउन नहुने हो, समानता हुनुपर्ने हो शास्त्रको अध्ययन अध्ययन भन्दा पनि यसलाई अध्ययन बिनाको पेसा अँगाल्नाले शास्त्रमाथि अन्याय र अनाधार भएको छ, शास्त्रमाथि अन्याय भएको छ। तर जुन शास्त्रको आधार र पृष्ठभूमि नै सूर्य र चन्द्रमा छन्, जति युनिभर्सल छन्, जति सत्य सूर्य र चन्द्रमामा छ र पञ्चभौतिक जगतमा छ अथवा पञ्च तत्त्वमा जति निस्वार्थ सेवाको भाव छ अथवा सत्यता छ त्यहाँनिर, त्यसरी नै ज्योतिष शास्त्र त्यसलाई पनि व्यवस्थापन गर्ने। ज्योतिष शास्त्र भनेको जन्मदेखि मृत्युसम्म कुन नक्षत्रमा जन्मियो, कुन नक्षत्रमा मर्यो, मर्दाको तिथिलाई पनि भोलि पितरहरूको सम्पूर्ण पितृहरूको तर्पण पिण्डादि कर्म गर्नको लागि पनि तिथिको आवश्यकता पर्दछ। र त्यो देहलाई, भौतिक देहलाई, शरीरबाट, देहबाट जब आत्मा निस्किएर जान्छ, देहको विसर्जन गरिन्छ, त्यो देहको विसर्जन गर्नको लागि पनि त्यहाँ तिथि, बार, नक्षत्र, योग, करण आदिको उच्चारण गर्न पर्दछ। भने जन्मदाखेरि पनि ऊ कस्तो समयमा जन्मियो, कुन तिथि, बार, नक्षत्र, योग, करण आदिमा चाहिँ जन्मियो भनेर त्यसले निर्धारण गर्दछ भने प्रकृति पनि यसरी नै परिचालित छ। यिनै चिजहरूको होराको आधारमा प्रकृति परिचालित छ। ज्योतिषमा चाहिँ सिद्धान्तले व्याख्या गर्दछ, खगोलको व्याख्या गर्दछ, खगोलीय प्रभावलाई भूगोल, खगोलको चाहिँ गतिविधिले भूगोलमा कस्तो प्रभाव पार्दछ भनेर व्याख्या गर्दछ र वर्तमान कस्तो छ भनेर होराको आधारमा आकलन गरिन्छ र यसको आधारमा विवेचना गरेर भविष्यवाणी गर्ने।
आज यति नै समय दिन सके मैले नयाँ वर्षको यो पहिलो बिहानीमा, विशेष गरी धार्मिक, आध्यात्मिक, वैदिक क्षेत्रमा आफ्ना अनुभवहरू आम श्रोतामाझ बाँडिदिनुभयो, यहाँलाई पनि धन्यवाद र नयाँ वर्षको फेरि पनि हार्दिक मंगलमय शुभकामना।
यहाँले पनि आम दर्शकहरू, यहाँको संचार माध्यमको माध्यमबाट मैले यो शुभकामना र यो छोटो आफ्नो केही वक्तव्य मन्तव्यहरू राख्ने अवसर यहाँले प्रदान गर्नुभयो। यसप्रति म रेडियो नेपाल परिवारप्रति र विशेष गरी मेरा अनन्य मित्र हरिशरण लामिछाने यहाँप्रति म हार्दिक आभार व्यक्त गर्दै पुनः नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना टक्र्याउन चाहन्छु। जय होस्।
हजुर, नमस्कार। त आदरणीय श्रोताहरू, अन्तरसंवादको निर्धारित समय सकियो। केही सूचना जानकारीहरू प्रसारण गर्ने क्रम जारी रहनेछ। 7 बजे नेपालीमा समाचार सदा चाहिँ यहाँहरू सुन्न सक्नुहुनेछ। फेरि पनि आजबाट शुरू भएको नयाँ वर्ष 2079 अवसरमा यहाँहरूको सुख, समृद्धि, सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आजको कार्यक्रमबाट प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद ज्ञापन गर्दै म हरिशरण लामिछाने पनि विदा चाहन्छु। तपाईँको आगामी वर्ष सुखद रहोस्। नमस्कार।